بسم الله من الشيطان الرجيم. بسم الله الرحمن الرحيم. وتولى عنهم وقال يا أسفا على يوسف وابيضت عيناه من الحزن فهو كظيم. قالوا تالله تفتأ تذكر يوسف حتى تكون حرضا أو تكون من الهالكين. یعقوب علیہ الصلات والسلام نے ان کی طرف سے منہ پھیر لیا اور فرمایا یا اسفا علی یوسف، ہائے یوسف علیہ السلام، اور غم کے مارے ان کی دونوں آنکھوں پر سفیدی چڑھ گئی، بینائی جاتی رہی، فہو قزیم، اور دل میں وہ حضرت یعقوب علیہ السلام گھٹتے رہے، غمگین ہوتے رہے. بیٹوں نے کہا تاللہ، اللہ کی قسم، یوسف علیہ الصلات والسلام کی یاد میں تم لگے رہو گے یہاں تک کہ گل گل کر مرنے کے قریب ہو جاؤ گے یا پھر ہلاک ہی ہو جاؤ گے. سورۃ یوسف کی 13 پارہ سورۃ یوسف کی آیت نمبر 84 اور 85 آپ کے سامنے پڑھی. حضرت یوسف علیہ الصلات والسلام کے سارے بھائی اب تو بنیامین کو قانون کے مطابق عزیز مصر یوسف علیہ الصلات والسلام کے پاس چھوڑ کر چلے گئے، اس لیے کہ قانون خود انہوں نے بیان کیا اور انہی کے قانون پر عمل کیا. قانون یہ تھا کہ ہمارے والد حضرت یعقوب علیہ الصلات والسلام کے یہاں اگر کوئی چوری کرے تو اس کو 1 سال تک قید کیا جاتا ہے. اس قانون کو حضرت یوسف علیہ الصلات والسلام نے لے لیا، اور ظاہری بات ہے کہ اللہ نے فرمایا کہ یہ ساری باتیں ہم نے ڈالی ہے، ورنہ بہت سارے دوسرے پلاننگ بھی ہو سکتے تھے، لیکن اللہ کہتی ہے ساری پلاننگ میری طرف سے ہے کہ مجھے آئندہ پورے گھر والوں کو یہاں ایجپٹ میں جمع کرنا ہے، حضرت یوسف علیہ السلام کے پورے خاندان کو لانا ہے. جب یہ بھائی کو چھوڑ کر جانے لگے تو ایک بڑے بھائی نے کہا جو ان 10 میں سب سے بڑا تھا، اب تو میں نہیں آؤں گا، اس لیے کہ والد صاحب غصے ہو جائیں گے اور نہ معلوم کیا کہیں گے، یا تو اللہ کوئی فیصلہ کر دے یا والد صاحب مجھے خود بلائیں تب آؤں گا، ورنہ تو نہیں آؤں گا. تو 3 ہو گئے، حضرت یوسف تو تھے ہی، بنیامین بھی، اور تیسرے بڑے بیٹے وہ بھی وہاں رہ گئے. سارے دوسرے 9 برادرز یہ چلے گئے واپس کنعان. ایجپٹ سے لے کر فلسطین تک چلتے اونٹنیوں پر چلے گئے. جب وہاں پہنچے تو ابو کے سامنے پورا واقعہ سنایا کہ اس طریقے سے ان ابن کا سرق، اے ہمارے ابا، تمہارے بیٹے نے تو چوری کی، یا ابانا ان ابن کا سرق وما شہیدنا الا بما علمنا، اور ہم خود گواہ ہیں، ہم جانتے ہیں، اور ظاہری بات ہے کہ تم تو ہماری بات ماننے والے نہیں ہو، اس لیے کہ یوسف علیہ السلام کے بارے میں پہلے ہو چکا ہے، ماننے والے نہیں ہو، اللہ گواہ ہے. تو آپ ایسا کیجئے، وَاسْأَلِ الْقَرْيَةَ الَّتِي كُنَّا فِيهَا وَالْعِيرَ الَّتِي أَقْبَلْنَا فِيهَا، اس گاؤں والوں سے ہی پوچھ لیجئے آپ کے بیٹے کے بارے میں کہ اس نے کیا کیا ہے. حضرت یوسف علیہ السلام والسلام نے جب بیٹوں کی ساری باتیں سنی تو آج کے سبق میں اللہ کہہ رہے ہیں وَتَوَلَّا عَنْهُمْ، حضرت یعقوب علیہ السلام ناراض نہیں ہوئی اپنے بیٹوں سے، उस पर मैंने आगे भी आपको कहा था कि अगर बाप बेटे से नाराज होकर घर से निकाल दे तो बेटा बनता नहीं और बिगड़ता है और आउटलाइन पर हो जाता है। घर में रहेगा, किसी न किसी तरह उसको नसीहत करके रखा जाए और अल्लाह से दुआ भी की जाए तो अल्लाह फिर उसका रास्ता, उसको सही रास्ता बतला देता है। ये सबक हमें यहां से मिलता है कि हजरत यूसुफ अलैहिस्सलाम को गुम कर दिया, बेटे बिन्यामीन को छोड़कर आ गए, फिर भी वालिद साहब ने अपनी औलाद को घर से नहीं निकाला, बल्कि क्या वतवल्ला अनहुम, ज्यादा बात करने के बजाय इनका दिल भर आया कि एक तो पहले यूसुफ ही गए थे, अब तो बिन्यामीन भी चला गया। बिन्यामीन को देखकर मुझे यूसुफ के बारे में तसल्ली होती थी, अब तो बिन्यामीन भी चला गया, इसलिए कि दोनों सगे भाई थे, यूसुफ और बिन्यामीन दोनों सगे भाई एक माई के बेटे थे, इसलिए बिन्यामीन को देखकर मुझे तसल्ली हुई। 40 साल तक मैं रोता रहा, तसल्ली होती रही, बिन्यामीन भी चला गया, तो एक साइड पर हो गए। वकाल या सफा अला यूसुफ, और कहने लगे हाय यूसुफ क्या हुआ तेरा, यानी बिन्यामीन के लॉस होने पर यूसुफ की याद फिर ताजा हो गई। ने सालों के बाद रोते रोते तो अब बिन्यामीन भी चला गया। अब हजरते याकूब अलैहिस्सलाम का गम, और ये तो बाप का गम है, बाप ही वरीज करता है, माँ बाप जो गम रखते हैं कोई और नहीं रखता, माँ बाप को अपनी औलाद को जो गम होता है वो किसी और को नहीं होता। आजकल बाप औलाद ये कहती है व्हाट यू नो, बाप को कहता है अब्बा तुझे कुछ पता नहीं, आई नो एवरीथिंग। बाप को पता था तभी तो दुनिया में लाया, बाप को सब कुछ पता माँ बाप। अब ये माँ बाप कहते हैं बेटा तेरे लिए यहां शादी करने में फायदा है, यहां नुकसान है, नहीं नहीं आई नो बेटर देन यू। कोई माँ बाप ऐसे नहीं होते कि अपनी औलाद की जिंदगी खराब करे, हर माँ बाप चाहते हैं कि मेरा बेटा या मेरी बेटी सही रास्ते पर रहे, इसकी जिंदगी खुशहाल रहे। हजरत याकूब अलैहिस्सलाम का गम, इसीलिए नबी अकरम सल्लल्लाहु अलैहि वसल्लम की हदीस है, फरमाया बाप जन्नत का दरवाजा है, बाप जन्नत का दरवाजा है, फमन शाह जुय्याहा, जो चाहे इस दरवाजे को तोड़ दे और जो चाहे इस दरवाजे को बाकी रखे, यानी खिदमत करेगा तो तेरे लिए जन्नत का दरवाजा खुला हुआ है, तो बाप की माँ बाप की नाफरमानी करेगा तो तेरे लिए जन्नत और जन्नत का दरवाजा बंद है। वबयद्दत आईना हो, गम तो देखो मिनल हुज़्नी, कैसा गम था। इमाम राजी ने तफसीर कबीर में लिखा है कि हजरत यूसुफ अलैहिस्सलाम जब अजीज मिस्र बने, नबी बने, तो हजरत जिब्राइल अलैहिस्सलाम से एक मरतबा सवाल किया, अजीब, फरमाया तुम मेरे अबू को जानते हो, क्या कह रहे हैं, मेरे अबू को जानते हो, याकूब अलैहिस्सलाम को, कौन कह रहे हैं, यूसुफ अलैहि सलाम पूछ रहे हैं जिब्राइल से, क्योंकि वो भी नबी बन चुके थे और नबी होता है तो उस पर जिब्राइल आते रहते थे। तफसीर कबीर में इस बात को नकल किया, फरमा तुम मेरे अब्बू को जानते हो, फरमाया हाँ याकूब अलैहि सलाम को जानता हूं मैं, वो भी नबी है। फरमाया क्या हालत है उनकी, यूसुफ पूछ रहे क्या हालत है उनकी, अल्लाह, फरमाया तेरे बाप का जो गम है तेरी जुदाई पर, ये जिब्राइल कह रहे हैं, तेरे बाप को जो गम है तेरी जुदाई पर वो ऐसा है कि अगर एक आदमी लॉस हो जाए और 70 औरतों को खानदान की जो गम होता है वो गम तेरे अबू को तेरे बारे में है, 70 औरतों के बराबर, दूसरी बार में कहती 70 मर्दों के बराबर गम है, इतना बड़ा गम एक नबी का गम है अपने बेटे की जुदाई पर। वबयद्दत आईनाहु, ऐसा गम था कि बस आंखें ही सफेद हो गई। जब आदमी की बिनाई जाती है तो पहले इसकी आंखें सफेद होती है, आहिस्ता आहिस्ता फिर अंदर की जो रोशनी जो है, बिनाई है, वो खत्म हो जाती है, आई साइट जो है वो आई साइट फिर खत्म हो जाती है। यही हालत यहां पर हजरत याकूब अलैहिस्सलाम की, वो यद्दत आईनाहु मिनल हुज्न, गम की वजह से उनकी बिनाई ऐसी खत्म हुई, यानी एक तो आंखें सफेद हुई, इसलिए अल्लाह ने कहा वो यद्दत, उनकी आंखें सफेद ऐसी के बिनाई चली गई, नाबीना हो गए। बाज़ रिवायत में लिखा है कि 34 ईयर्स तक आपकी आंखें खत्म होती रही, आखिरी 40 साल में 6 साल आप बिल्कुल नाबीना हो गए। फहुव कजीम, और कजीम के माना गम के अंदर में घुटना, यानी जबान से कुछ न बोलना, अंदर अंदर में दिल के अंदर में घुटन होती है, अंदर में दिल में, दिल में परेशानी होती है, इसको कजीम कहा जाता है। अल्लाह अकबर। फरमाया कालू तल्लाह तफ्तहु तज़कुर यूसुफ, जब बाप को देखा बेटों ने तो उन्होंने अल्लाह की कसम खाकर कहा, जब देखो तब यूसुफ को याद करते रहते हो, यूसुफ को याद करते रहते हो, या तो फिर तुम कमजोर हो जाओगे। हरद के माना, हरद के माना कुरान की लुगत में हारादार, ऐसी चीज जो काउंटिंग में नहीं आती, शुमार में नहीं आती, यानी वो खत्म होने के करीब करीब है, उसको हरद कहते हैं। गोया आप इतना रो रहे हैं, इतना कमजोर हो चुके हैं कि गोया खत्म होने के करीब ही हो गए, इतना रो है। हरदन औ तकून मिन अलहालिकीन, करीबन हलाक होने के, मरने के करीब करीब ही आ गए। तो क्या जवाब दिया, इन्नमा अश्कू बस्सी, याकूब अलैहिस्सलाम कह रहे हैं अश्कू बस्सी, अल्लाह ने दिल का दर्द गम में तो अल्लाह को सुना रहा हूं, तुमको नहीं सुना रहा। शाह अब्दुल कादिर रायपुरी रहमतुल्लाह अलैह ने अश्कू का तर्जुमा क्या किया है, बाज़े मुफस्सिरीन ने कहा अश्कू, मैं शिकायत करता हूं मेरे गम की, मेरे मामले की, मेरे परेशानी की, मेरी मुसीबतों की अल्लाह को, लेकिन शाह साहब फरमाते हैं नहीं, मैं खोलता हूं, मैं ओपन करता हूं मेरे गम को और मेरी तकलीफ को अल्लाह के सामने। खोलने का मतलब क्या है, फरमाया अब मैं अल्लाह के सामने जिक्र करूं, तुम लोग मेरे सामने डिस्टर्ब न करो, इसलिए कि मैं तुम्हें तो कोई शिकायत नहीं करता हूं। इस पर शाह साहब रहमतुल्लाह अलैह फरमाते हैं कि ये तर्जमा ज्यादा करेक्ट है बनिस्बत शिकायत के, इसलिए कि अपने आप ऊपर अभी पढ़ा फसबरुन जमील, ऐसा सबर जिसमें कोई शिकायत न हो, यानी उससे मुराद बंदों के सामने शिकायत न हो, लोगों के सामने वावेला न हो, चिल्लाना न हो, जोर जोर से रोना न हो, पीटना न हो, ऐसा कोई बेसब्री का मामला नहीं, अल्लाह के सामने आदमी रोए। इसीलिए नबी अकरम सल्लल्लाहु अलैहि वसल्लम के बारे में आता है आप भी गमगीन थे, आप भी आंखों से रोते थे, कब, जब आपके बेटे इब्राहिम रज़ियल्लाहु ताला अन्हु का इंतकाल हुआ, तो आपने अपने गोद में बच्चे को लिया, अपने बेटे को, और फरमाया इन्ना बिफिराकिका लमहज़ून लमहज़ूनून या इब्राहिम, ए इब्राहिम तेरी जुदाई पर, तू इंतकाल कर रहा है मेरे बेटे, मैं तेरी जुदाई पर गमगीन हूं। मालूम होता है कि अल्लाह से अगर एक तो दिली मोहब्बत होती है उस पर रोना आ जाए, और एक अल्लाह के सामने शिकायत करना, अल्लाह के सामने अपनी मुसीबतों को खोलना, ये कोई हर्ज नहीं है। बंदा अपनी बंदगी में अल्लाह से कहता अल्लाह मेरा ऐसा हो गया, मेरा ऐसा हो गया, प्लीज तो हेल्प कर दे, लेकिन अल्लाह की शिकायत बंदे के सामने करना ये खतरनाक चीज है, अल्लाह को ये पसंद नहीं है, अल्लाह को यह पसंद नहीं है कि अल्लाह की शिकायत बंदे से करता रहता है। इसीलिए एक बहुत बड़े बुजुर्ग फरमाते हैं कि मुझे कश्म हुआ कि अल्लाह फरमाते हैं, अल्लाह फरमाते हैं कि ये बंदा हजारों लाखों गुना करता है, हजारों लाखों मेरी नाफरमानी करता है, मैं कभी इसकी शिकायत फरिश्तों के सामने नहीं करता हूं, और ये थोड़ी सी तकलीफ होती है कि मैं अल्लाह की शिकायत लोगों के सामने करता रहता है। इसीलिए राबिया बसरिया अल्लाह वालों की बात भी बड़ी होती है ना, बड़े लोग की बात भी बड़ी होती है। एक हाथ में दिया लिया और एक हाथ में पानी का गिलास लिया, कैंडल और पानी का गिलास, चल रही है गांव के अंदर में। पूछा कहाँ जा रही है, कहा जन्नत को जला दूं, जहन्नम को बुझा दूं। इतने पानी से, एक गिलास पानी से, और इस जन्नत को जला दोगी ऐसे? लेकिन बात भी अजीब थी। उसने क्या कहा कि लोग जन्नत के लिए इबादत करते हैं, जहन्नम के लिए डरते हैं, अल्लाह से कोई डरता ही नहीं। प्रभु की बात भी बड़ी होती है। एक आदमी नौजवान यहां पट्टी बांधी ऐसी, और राबिया बसरिया ने देखा, अरे क्या हो रहा है, कहा सर में बड़ा दर्द है, आज अल्लाह ने मुझे बड़ा दर्द दिया सर में, बहुत तकलीफ है। कहा कितने सालों के बाद, का मेरी उम्र 28 साल की है, 27 साल तक कभी दर्द नहीं हुआ, इस साल में एक मरतबा दर्द हुआ। राबिया ने कहा, बसरिया ने, कि 27 साल तक तूने कभी सब्र शुक्र की पट्टी नहीं बांधी, आज तूने शिकवे की पट्टी बांध ली अल्लाह की, कभी शुक्र की पट्टी नहीं बांधी कि अल्लाह ने मुझे कभी तकलीफ नहीं दी, आज थोड़ी सी तकलीफ हुई तो बेसब्रा हो गया। बरों की बात भी बड़ी होती है। यहां क्या कह रहे हैं, अश्कू बसी, अल्लाह के नबी सल्लल्लाहु अलैहि वसल्लम ताइफ में गए, कितनी तकलीफ हुई, कितनी तकलीफ अंदाजा नहीं कर सकते। हजरत जैद आपका गुलाम कह रहे हैं, अजीब बात, पूरा वाकिया फजाइल अमाल में लिखा हुआ है। हजरत जैद कह रहे हैं कि नबी अली सलातो सलाम को इतना पत्थर मारा गया, इतना पत्थर मारा गया, कि जब ताइफ से बाहर निकले तो आप इस तरह बैठे हुए थे, फिर आपकी आंख लगी, आप सो गए, मैंने आपका जूता निकाला तो आपका जूता खून से चिपक गया था, इतना खून था, गोया आपके जूते भी खून से भरे हुए थे, इतना मारा था, इतना मारा था अल्लाह के रसूल सल्लल्लाहु अलैहि वसल्लम को। फिर उस वक्त हजरत जैद फरमाते, मैंने कहा अल्लाह के हबीब, इनके लिए बद्दुआ कर दीजिए। इतने में जिब्राइल तशरीफ लाते हैं, और जिब्राइल फरमाते, मेरे साथ फरिश्ते हैं, ये पहाड़ों वाले फरिश्ते हैं, अगर आप कहें तो ये दोनों पहाड़, हमने देखे ताइफ के उस पहाड़ पर मैं गया हूं, जो दो पहाड़ के बीच में ताइफ है, आप पहाड़ के ऊपर चलो तो ताइफ नीचे है, दो पहाड़ है, आज भी वो दो पहाड़ मौजूद है, पूरी बस्ती बीच में है, जिसका जिक्र 1400 साल पहले जिब्राइल ने किया था हजरत नबी सल्लल्लाहु अलैहि वसल्लम के सामने। मेरे दोस्त हैं वहां के, उसी खानदान से कबीले बनी सकीफ के अरबी है, जिनके दादा यानी उस जमाने के, जिन्हों वो भी शामिल थे मारने में, कहा मेरे दादा ने ये काम खबर नहीं क्यों किया, फिर बाद में मदीना मुनव्वरा गए, वहां मुसलमान हो गए। उन्होंने पूरी स्टोरी अपनी इंग्लिश में और अरबी में पूरी सुनाई, उनके घर में फिर मेरी दावत की, मैं वहां ताइफ गया होता, उन्होंने मुझे कहा चलो ऊपर चलते हैं, ये पूरी बस्ती देखो, ऊपर चलते हैं तो पूरी बस्ती नीचे एकदम, ये पहाड़ ऊंचे हैं, जिब्राइल ने कहा था अगर आप कहें दोनों पहाड़ को मिला करके बस्ती को तबाह कर दें। ये उस वक्त कहा था, अल्लाह के नबी सल्लल्लाहु अलैहि वसल्लम फरमाए नहीं, ये नहीं तो इनकी नस्लों में कोई मुसलमान बनेगा, कोई इस्लाम लाएगा, कोई दीन का काम करेगा। ये ताइफ की दुआ थी नबी अकरम सल्लल्लाहु अलैहि वसल्लम की, कि उन्हीं के खानदान से मोहम्मद बिन कासिम पैदा हुआ, जो कबीले बनु सकीफ का था, ये कबीले बनु सकीफ ने आपको मारा था, कबीले बनु सकीफ के खानदान से मोहम्मद बिन कासिम पैदा हुआ, जिसके हाथ पर हिंदू, पाक, बांग्लादेश, सारा मुसलमान आज मौजूद है। ये पूरा वो कहां नबी अलैहि सलाम की दुआ, और कहां वो रंग लाई, उस वक्त जो शिकायत की थी, अल्लाहुम्मा इलैका अश्कु ज़ौफ़ कुव्वती, हे अल्लाह मैं अपनी कुव्वत ज़ौफ़ की, मैं अपने ज़ौफ़ की तेरे सामने शिकायत करता हूं, हे अल्लाह मैं जलील हो चुका हूं, तूने मुझे किसके सामने पेश कर दिया है, अरहमुर राहिमीन तू कभी है, तेरा तेरे चेहरे का नूर इतना बड़ा है जिससे अंधेरा छट गया, आसमान और जमीन रोशन हो गई, उससे मैं पना मांगता हूं, अगर तू मुझसे राजी है तो अल्लाह मैं फिर भी राजी हूं, लेकिन अगर तू नाराज है तो मैं तेरी राजी करने वाले सारे अमल करूंगा। ये अल्लाह के नबी अलैहिस्सलाम की दुआ थी। फिर तो मदीना मक्का मुकर्रमा आए, तो मक्का वालों ने कहा तुम मक्का में भी नहीं आ सकते हैं, अब्दुल मुत्तलिब भी नहीं, अबू तालिब भी नहीं, खदीजा भी नहीं, आपका कोई नहीं खानदान, बल्कि सब ने कहा आप मक्का में दाखिल नहीं हो सकते, आपके साथ सिर्फ गुलाम है। जुबैर इब्ने मुतइम है, उस वक्त मुसलमान नहीं हुए थे, उन्होंने अपने 9 बेटों के साथ अल्लाह के नबी सल्लल्लाहु अलैहि वसल्लम को कहा हम आपको पना देते हैं, चलिए आइए, ان کی پناہ میں آپ مکہ میں تشریف لائے، اور پھر جبیر ابن مطعم اپنے بیٹوں کے ساتھ حرم میں گئے اور اعلان کیا کہ میں اور میرے بیٹے یہاں پر موجود ہیں، تلوار ہمارے سامنے ہے، جن کو لڑنا ہو ہمارے سامنے آ جاؤ، ہم نے محمد صلی اللہ علیہ وسلم کو پناہ دی ہے، اس کو کوئی چھیڑ نہیں سکتا ہے۔ اس وقت ابو جہل کا خوف تھا کہ ان کو کوئی پناہ نہ دی جائے۔ کتنی تکلیفیں ہوئی ہے نبی اکرم صلی اللہ علیہ وسلم کو، جس کا اندازہ نہیں کر سکتے۔ خیر یہ تو ایک بات ہوئی، فرما اشکو بسی، میں کھولتا ہوں اپنی مصیبتوں کو، اپنے غموں کو اللہ کے سامنے۔ واعلم من اللہ ما لا تعلمون، اور میں وہ جانتا ہوں جو تم نہیں جانتے ہیں۔ ظاہری بات ہے انبیاء کو اللہ وہ علم دیتا ہے جو اوروں کو نہیں دیتا ہے۔ کیسے؟ فرمایا حضرت یعقوب علیہ السلام کے سامنے اپنے بیٹے یوسف کا خواب موجود تھا، وہ خواب موجود تھا کہ میرے بیٹے نے خواب دیکھا تھا کہ میرے سامنے چاند اور سورج اور ستارے سجدہ کر رہے ہیں، یا وہ خواب موجود تھا کہ وہ وقت آئے گا میرا بیٹا زندہ ہوگا کہ ہم حضرت میرے بیٹے کے سامنے حاضر ہوں گے۔ بعض حضرات، بعض مفسرین نے لکھا ہے کہ خواب میں حضرت یعقوب علیہ السلام کی ملاقات ہوئی ملک الموت سے، اور ملک الموت سے پوچھا تھا کہ کیا میرا بیٹا زندہ ہے، تو حضرت ملک الموت نے کہا آپ کا بیٹا یوسف صحیح سلامت ہے۔ بعض مفسرین اس کا بھی ذکر کیا۔ تیسرا جواب مفسرین نے دیا ہے، میں جانتا ہوں اللہ سے جو تم نہیں جانتے، یعنی انبیاء علیہ الصلوۃ والسلام پر جو مصیبتیں آتی ہیں ان مصیبتوں کو ہم زیادہ جانتے ہیں بنسبت تم۔ اسی لیے وہ شاعر کیا کہتا ہے، وہ ابر لطف جہاں گلشن ترستے ہیں، وہ طائف جہاں آپ کے جسم پر پتھر برستے ہیں۔ کیا مطلب؟ جبرائیل اگر پہلی نگاہ ڈالے نبی علیہ السلام پر تو نبی علیہ السلام کا چہرہ اتنا نورانی ہو جاتا تھا گویا جبرائیل فرشتہ ہے، اور اگر نبی علیہ السلام کی پہلی نگاہ ان پر تو جبرائیل ایسا نظر آتا جیسے انسان ہے۔ وہ ابر لطف جہاں گلشن ترستا ہے، وہ طائف جہاں آپ کے جسم پر پتھر برستے ہیں، اشد البلاء۔ حدیث میں نبی علیہ الصلوۃ والسلام فرماتے ہیں عائشہ مجھے جو تکلیف دی گئی ہے کسی نبی کو اتنی تکلیف نہیں دی گئی ہے۔ معلوم ہوتا ہے انبیاء علیہ الصلوۃ والسلام پر مصائب یہ زیادہ آتے ہیں۔ خیر یہاں ایک سوال ہوتا ہے، بہت ہی باریک سوال، کوشچن۔ میرے اور آپ کے جیسا اگر کوئی انسان سالک ہو، یعنی کسی شیخ سے بیٹھ اور خوب ذکر اللہ کرتا ہو، خوب عبادت میں لگا ہوا ہو، وہ بھی دنیا سے کٹ کر، اپنے لوگوں سے کٹ کر ایک اللہ کی محبت میں ہو جاتا ہے کہ وہ دنیا بھول جاتا ہے۔ ہمارے حضرت حکیم اختر صاحب رحمت اللہ علیہ نے اپنے شیخ شاہ عبد الغنی فلپوری رحمت اللہ علیہ کا واقعہ سنایا کہ فجر کی نماز ختم ہونے کے بعد آپ، یا تہجد کی نماز کے بعد، میں حضرت کے پاس پہنچا۔ حضرت فرماتے ہیں میں 17 سال تک اپنے شیخ کے پاس رہا ہوں جنگل میں، اور خدمت کرتا رہا، کپڑے دھوتا رہا، برتن دھوتا رہا، ان کی خدمت کرتا رہا، اللہ نے مجھے وہ دیا۔ شاہ عبد القادر فلپوری وہ شخصیت تھی حضرت تھانوی رحمۃ اللہ علیہ کے خلفاء میں سے، فرماتے ہیں کہ ایک مرتبہ نبی علیہ الصلوۃ والسلام کو شاہ صاحب نے خواب میں دیکھا، تو نبی علیہ الصلوۃ والسلام نے پوچھا عبد الغنی تو نے مجھے برابر دیکھ لیا؟ فرمایا ہاں میں نے آپ کی آنکھوں کی پتلی بھی دیکھ لی ہے، سفیدی بھی دیکھ لی ہے۔ شاہ صاحب فرماتے ہیں کہ تہجد کے بعد فجر سے پہلے، حکیم اختر صاحب فرماتے ہیں ایک آدمی خادم آیا اور سگنیچر کروانی تھی کسی ضروری کاغذ کے اوپر حضرت کے پاس، حضرت سر نیچا کر کے 5 منٹ تک سوچتے رہے سوچتے رہے، پھر حضرت نے کہا میرا نام کیا ہے؟ وہ خواب میں، وہ خواب میں نہیں، وہ ذکر اللہ میں مشغول تھے کہ ایک آدمی پہنچا، کہا میرا نام، اپنا نام بھی بھول گئے۔ وہ ایسے اللہ سے کنٹیکٹ کر لیتے ہیں۔ بلکہ ابن حجر عسقلانی لکھتے ہیں عجیب بات، فرمایا نبی اکرم صلی اللہ علیہ وسلم تہجد کے بعد ذکر اللہ میں مشغول تھے کہ حضرت عائشہ رضی اللہ تعالی عنہا کا دین تھا، وہاں پہنچی تو اللہ کے نبی علیہ الصلوۃ والسلام کے سامنے سلام کیا، اللہ کے نبی نے جواب دے کر پوچھا من انت، کون ہے تو؟ نہیں پہچانا حضرت عائشہ، اپنی بیوی کو نہیں پہچانا۔ मा अना बिन्तु अबी बकर, मैं अबू बकर की बेटी। मन अबू बकर, क्या कह रहे, कौन अबू बकर? इब्न कुहाफा। मन अबी कुहाफा। आयशा समझ गई कि आप अभी जमीन पर नहीं है, अल्लाह से कांटेक्ट में लगे हुए हैं। ये एक मेरा कहने का एक सवाल यह है कि एक बंदा जो नबी ना हो, इंसान हो, उससे इतना ताल्लुक होता है, ये क्या बात हुई कि हजरत याकूब अलैहिस्सलाम इतने बड़े नबी हैं जिनके खानदान से कई हजार अंबिया अलैहिस्सलाम पैदा हुए, फिर क्या बात हुई कि हजरत याकूब अलैहिस्सलाम अपने बेटे के गम में रोए जा रहे हैं, रोए जा रहे हैं। और बेटा तो एक दुनिया की चीज है, औलादुकुम अमवालुकुम व औलादुकुम, दुनियावी चीज है, क्या बात हुई है? तो एक जवाब तो वही है कि अंबिया अलैहिस्सलाम को भी गम होना, गम होना ये एक तबीयी चीज है, इंसान की तबीयत है, क्योंकि नबी भी इंसान होते हैं, उनकी तबीयत है रोना। जैसे मैंने अभी नबी अलैहिस्सलाम के बारे में सुनाया कि आपके बेटे के इंतकाल पर आप भी बहुत गमगीन थे। लेकिन कुर्बान जाऊं मैं कुछ मुताला कर रहा था, मुजद्दिद अल-पिसानी से शेख सरहिंदी रहमतुल्लाह अलैह जी, वक्त के बड़े मुजद्दिद है, मुजद्दिद अल-पिसानी शेख सरहिंदी रहमतुल्लाह अलैह, जिनके इंतकाल के बाद 80 या 100 साल के बाद अल्लाह ने शाह वलीउल्लाह को पैदा की, जिनके इंतकाल के 100 साल 80 100 साल के बाद अल्लाह ने मौलाना कासिम नानोतवी को पैदा किया। ये ऐसे ऐसे लोग थे कि उस वक्त में जो इस्लाम के खिलाफ लोग उठे थे उनका मुकाबला करने वाले ये हजरात थे। इसलिए शेख सरहिंदी रहमतुल्लाह अलैह के जमाने में अकबर बादशाह था, और अकबर बादशाह उसका बाप के जमाने में ये आमी का बड़ा था, और ये लड़ता रहा उसके बाप के लिए, बहुत हिंदुस्तान या पाकिस्तान वगैरह के बाद में झगड़ा हुआ, लड़ता रहा। उसको वक्त नहीं मिला तालीम हासिल करने का, स्कूल जाने का, जाहिल रहा अकबर बादशाह। लेकिन उसके जो जितने मुशीर, ओपिनियन देने वाले, मशवरा देने वाले, सारे जाहिल, चूंकि ये भी जाहिल था, मशवरा देने वाले भी जाहिल थे। नबी अकरम सल्लल्लाहु अलैहि वसल्लम का फरमान है, अल्लाह जिस मखलूक के साथ बेहतरी का फैसला करता है उस बादशाह के लिए मशवरा देने वाले अच्छे बना देता है। अजीब बात, फरमाया अल्लाह जिस मखलूक से मोहब्बत नहीं करता, बेहतरी नहीं चाहता, उसके मुशीर भी ऐसे ही होते हैं। अबुल फजल फ्रेजी, मुल्ला मुबारक जैसे, जिसने क्या क्या मशवरा दिया इसको कि पूरा ला इलाहा इल्लल्लाह मुहम्मदुर रसूलुल्लाह का कलमा ही बदल दिया है, अकबर नाम का कलमा रख दिया, पूरा ये नवरत्न जो है मशहूर, कि ये पूरा दीन बदलने की कोशिश की। उस वक्त में अल्लाह पाक ने मुजद्दिद अल-पिसानी रहमतुल्लाह अलैह, जो मुगल बादशाहों के इब्तदाई दौर था, ये पैदा हुए, और पैदा होने के बाद तालीम हासिल की, इन्होंने मुकाबला करना शुरू किया। बादशाह ने इसको बुलाया अपने दरबार में, और ऐसा था कि जो भी दरबार में दाखिल हो बादशाह को सजदा करे। हजरत ने बिल्कुल सजदा नहीं किया, सीधे गए और सामने बैठे। उसको बड़ा गुस्सा आया कि मेरे सामने सजदा सब करते, तू नहीं करता है। कहा सजदा सिर्फ अल्लाह को होता है, तुझे नहीं होता है। उस पर तीन साल, और बाद जगह पर लिखा है 7 साल तक ग्वालियर की जेल में रखा था। वहां पर जेल में मुजद्दिद अल-पिसानी रहमतुल्लाह अलैह को रखा था। ये मुजद्दिद अल-पिसानी के मकतूबात में एक बात लिखी है जो मुझे यहां समझाना है। फरमाते हैं यूसुफ अलैहिस, अगर आदमी को गम दुनिया का हो तो ये अल्लाह के यहां मकबूल नहीं है, ये अच्छी चीज नहीं है। लेकिन अगर आखिरत के बारे में या आखिरत की नेमतों के बारे में, जैसे गम है अल्लाह मुझे जन्नत मिलेगी कि नहीं, गम होता है आदमी को, जहन्नम से बचा लेना, जन्नत की गम, आखिरत के बारे में किसी किस्म का भी गम होता है, वो गम अल्लाह को महबूब होता है। नबी अकरम सल्लल्लाहु अलैहि वसल्लम का फरमान है, दुनिया की हर चीज मलऊन है, जिस पर अल्लाह की लानत है, इल्ला ज़िक्रुल्लाह वमा वालाहु औ आलिमुन औ मुतअल्लिमुन। चार चीजों पर कभी अल्लाह की लानत नहीं होती, एक अल्लाह का जिक्र, और दूसरा ज़िक्रुल्लाह में शरीक होने वाला, वमा वाला औ आलिमुन, और आलिम जो दीन के काम में लगा हुआ है, औ मुतअल्लिमुन, और दीन को हासिल करने पर लगा हुआ है। इससे मालूम होता है ये दुनिया नहीं, ये दीन है। یہ آخرت ہے، یاد رکھنا نبی علیہ السلام کا فرمان ہے. تو مجدد الفسانی کہاں سے دلیل پکڑ رہے ہیں، کس حدیث سے دلیل پکڑ رہے ہیں؟ فرمایا یوسف علیہ السلام بھی، یہ بھی آخرت کے امور میں سے تھے، اللہ پاک نے ان کو دنیا میں بھیجا تھا جس سے ہزاروں لاکھوں کو ہدایت ملنے والی ہے، نبی بننے والے ہیں، ہزاروں لاکھوں کے لیے یہ جنت میں لے جانے کے ذریعہ بنیں گے. تو فرمایا یہ بالکل ایسا ہے حضرت، فرمایا مجدد الفسانی، جیسا کہ ایک آدمی کا چشمہ ہو اور اس کی نگاہ ذرا کمزور ہو، اس کا چشمہ گم ہو جائے، عینک اس کا چشمہ ذرا گم ہو جائے تو اس پریشان ہو جاتا ہے، نظر نہیں آتا پریشان ہوتا ہے، کہاں گیا میرا چشمہ، ہو چشمہ تلاش کرتا ہے جو بہت کمزور ہوتا ہے. فرمایا بالکل حضرت یوسف یعقوب علیہ السلام کے چشمے کی طرح تھے، بالکل عینک کی طرح تھے، ایسا گم تھا کہ میرا یوسف کدھر گیا. بلکہ تفسیر حسینی میں تو لکھا ہے کہ کسی نے حضرت سے سوال کیا، یعقوب علیہ السلام سے، آپ اب اتنا رو رہے ہیں، کہا میں بیٹے کے لیے نہیں بیٹے کے ایمان کے لیے رو رہا ہوں کہ میرا بیٹا ایمان پر باقی ہے یا نہیں. نبی کو اپنی اولاد کی ایمان کی فکر ہوتی ہے، اس لیے انبیاء علیہ السلام اپنے اولاد کی. تو حضرت فرماتے ہیں کہ مجدد الفسانی رحمۃ اللہ علیہ یہ کوئی دنیا کی چیزوں میں سے نہیں تھے، امور آخرت میں سے تھے، اور جن کے لیے رونا یہ بالکل ثابت ہے، کوئی ممنوع نہیں ہے. آگے فرما رہے ہیں یا بنی یذهبوا فتحسسوا، اللہ اکبر، او میرے بیٹے جاؤ یہاں سے، کہاں جانا ہے، تلاش کرو یوسف کو، جا کر یوسف کو تلاش کرو اور اس کے بھائی کو بھی تلاش کرو، کدھر ہے؟ اب تو بیچارے بھی آئے ہیں سفر سے، اب تیسرا سفر ہو رہا ہے، ایک سفر پہلا پھر دوسرا، پہلے میں تو اناج لے کر گئے پیسوں کے ساتھ، دوسرے میں بنیامین کو چھوڑ کر گئے اناج لے کر گئے، تیسرے میں سبحان اللہ پھر جا رہے ہیں. کیوں جا رہے ہیں؟ جا رہے حضرت یوسف کو تلاش کرنے کے لیے اور حضرت بنیامین کو تلاش کرنے کے لیے. فرمایا لا تیأسوا من روح اللہ، تلاش کرو اللہ کی رحمت سے نا امید نہ ہونا. کیا کہہ رہے؟ اللہ کی رحمت سے نا امید نہ ہونا. معلوم ہوتا ہے کہ اللہ کی نعمت سے جو نا امید ہوتا ہے، اللہ کی رحمت سے نا امید ہوتا ہے، اللہ کو یہ بندہ پسند نہیں ہے. مصنف عبد الرزاق کی روایت ہے، مصنف عبد الرزاق کی روایت ہے، نبی اکرم صلی اللہ علیہ وسلم فرمایا سب سے بڑا گناہ شرک نمبر دو، نمبر دوسرے نمبر پر سب سے بڑا گناہ جو اللہ کے خوف سے نہ ڈرتا ہو، نمبر تین جو اللہ کی رحمت سے نا امید رہتا ہو، یہ سب سے بڑا گناہ ہے نمبر تین پر. معلوم ہوتا ہے اس لیے قرآن کریم میں بہت ساری جگہ پر اللہ پاک نے اپنی رحمت کا ذکر کیا ہے، اور اللہ کی رحمت سے نا امید نہیں ہونا چاہیے. وہ مچھلی کے پیٹ میں، سمندر کی تہ میں یونس علیہ السلام نا امید نہیں ہوئے، تو ہم کیوں نا امید ہو؟ وہ کہاں امیدیں تھی، کیسی امیدیں تھی کہ مجھے مچھلی کی پیٹ میں، سمندر کی تہ میں بھی امید ہے کہ اللہ مجھے زندگی عطا کرے گا. اور یوں کہا فنادا بالظلمات اللہ الہ الا انت سبحانک انی کنت من الظالمین. فرما اگر میرا نبی یونس یہ دعا نہ پڑھتا اور مجھ سے امید نہ رکھتا تو للبث فی بطنہ الا یوم یبعثون، میں اس کو قیامت تک مچھلی کی پیٹ میں رکھتا، لوگ قبروں سے نکل کر آتے، یہ مچھلی کے پیٹ سے نکل کر باہر آتا. معلوم ہوتا ہے اللہ سے امید رکھنی چاہیے، اور امید کے اوپر کیا ملے گا جس کا اندازہ نہیں کر سکتے. اسی لیے نبی اکرم صلی اللہ علیہ وسلم نے انتقال کے تین دن پہلے فرمایا، فرمایا اللہ کی رحمت سے نا امید نہ ہونا. اللہ کی رحمت سے نا امید کون ہوتا ہے؟ آگے اللہ کہہ رہے ہیں انہ لا ییأس من روح اللہ الا القوم الکافرون. کافر اللہ کی رحمت سے نا امید ہوتا ہے، مسلمان کبھی بھی اللہ کی رحمت سے نا امید نہیں ہوتا، ہر وقت اللہ کے سامنے روتا ہے اور اللہ سے امید کرتا ہے کہ یقیناً اللہ تبارک و تعالی میرا کام کر دے گا. اللہ اکبر، نکل گئے بھائی، آ گئے ایجپٹ میں. قرآن پورا واقعہ نہیں بیان کیا کیسے آئے، کیا آ گئے. فلما دخلوا علیہ، अब आ गए हजरत यूसुफ अलैहि सलाम के पास थर्ड टाइम दे एंटर इन द हाउस ऑफ यूसुफ अलैहि सलाम قالوا يا ايها العزيز مسنا واهلنا الضر وجينا ببضاعه क्या कह रहे हैं कहने लगे ए अजीज मिस्र मिस्र के वजीर हम पर और हमारे घर वालों पर मुसीबत पड़ी हुई है एक तो जो ले गए थे वो भी खत्म हो गया खाना पीना नंबर दो बिन्यामीन भी यहां रह गया तो अब्बू पर तो और परेशानी है वजीना बिबिदाअति मुज्जा हम थोड़ी सी पूंजी लेकर आए हैं भैया कितनी भाई थोड़ी सी पूंजी लेकर आए हैं कुछ दे दीजिए क्या कह रहे हैं फाओ पिलनल खैल हमें जरा भरकर दे दीजिए इतना लाए हैं और दे दीजिए वह तो सदका लेना हम पर एहसान कर दीजिए मेरा तर्जुमा देखिए हम पर सदका नहीं एहसान कर दीजिए सवाल होता है हजरत याकूब ने तो कहा था जाओ यूसुफ को तलाश करो और उसके भाई बिन्यामीन को ये तो आगे क्या कह रहे हैं पूंजी लेकर आए हैं क्या लेने के लिए आए हैं सामान लेने के लिए आए हैं तो उस पर मुफस्सिरीन फरमाते हैं भाई किसी से कुछ लेना हो तो पहले ताल्लुक तो पैदा करो अंदर में तो जाओ बाद में बात करो इसलिए पहले तो बात की ऐसे अंदाज से हम थोड़ी पूंजी लेकर आए हैं एक वक्त वो था कि तकब्बुर में यूसुफ को फेंका अब क्या कह रहे हैं थोड़ा सा माल लेकर आए मौलाना अली मियां साहब रहमतुल्लाह अलैह हजरत की में मलफूजात पढ़ रहा था रमजान का महीना था आखिरी आखिरी अशरा था हजरत अपने कमरे में इफ्तारी के लिए मगरिब की नमाज से पहले बैठे हुए थे आपके साथ थोड़े चार पांच आदमी बैठे हुए थे हजरत ने ये दुआ की वजीना बिबिदाति मुज्जात फाउ पिलनल कैल व तसद्दक अलैना इनल्लाह यजजिल मुतसद्दिकीन अल्लाह फरमाया अल्लाह मेरा रोजा बिल्कुल कैसा है रमजान के रोजे बिल्कुल छोटी सी पूंजी है अल्लाह हम तेरे सामने लेकर आए हैं तू भरकर हमें दे दे क्या दुआएं थी अल्लाह वालों की क्या दुआएं थी अल्लाह वालों की वो है थोड़ा लेकर जाए अल्लाह तू ज्यादा दे दे सवाल ये होता है यहां पर सदके का जिक्र है और अंबिया अलैहिस्सलाम और उनकी बेटों पर तो सदका हराम है नबी अकरम सल्लल्लाहु अलैहि वसल्लम आले आले मोहम्मद आले अली आले अब्बास आले जाफर आले अकील के ऊपर तो सदका हराम है फिर ये क्या कह रहे हैं तसद्दक अलैना हम पर सदका कर दीजिए क्योंकि ये भी तो नबी अलैहिस्सलाम नबी याकूब अलैहिस्सलाम की औलाद है एक जवाब तो ये दिया है कि ये सदका हराम था सिर्फ उम्मते मुहम्मदिया सल्लल्लाहु अलैहि वसल्लम के नबी और उनकी औलाद के लिए बाद मुफस्सिरीन फरमाते नहीं 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 ये सदका सारे नबी और उनकी औलाद के ऊपर हराम है तो फिर क्या मतलब हुआ तसद्दक अलैना फरमाया तसद्दक का माना है हम पर एहसान कर दीजिएगा थोड़ा लेकर आए ज्यादा देंगे तो आपका हम पर एहसान होगा अरे ऐसा कोई जिक्र हदीस में भी है हाँ हाँ दलील मौजूद है नबी अकरम सल्लल्लाहु अलैहि वसल्लम ने फरमाया बहुत अजीब बात फरमाए एहसान के बारे में सदकतन तो सद्दिकुल्लाह बिहा अलैकुम फअक्बल सदकतहु ये कब फरमाए हदीस तिर्मिज़ी शरीफ की है फरमाया जब तुम सफर करो तो ऐसे वक्त में अल्लाह पाक ने बजाय चार रकात के दो रकात कर दी है ये अल्लाह की तरफ से सदका है फअक्बलु सदकतहु इस सदके को कबूल करो यानी क्या मतलब अल्लाह ने तुम पर एहसान किया कि सफर में बजाय चार के मैंने दो कर दी है इस एहसान को तुम कबूल करो और तुम कितनी रकात पढ़ो दो रकात मालूम होता है कि सदके का माना यहां पर अगर दूसरा ले लिया जाए तो होगा अल्लाह ये बेटे कह रहे हैं हजरत यूसुफ से कि आप हम पर एहसान कर दीजिएगा भला होगा इन्नल्लाह और बेशक अल्लाह ताला एहसान का जो सदका करता है एहसान करता है उसका बदला दे देता है काल हलालिन तुम माफाल तुम भी तो हुक्म आ गया अल्लाह का कहो उनको तुम कौन हो पहले छुपाए रखा कि मैं यूसुफ हूं ये मेरा भाई है अब साहब कह रहे हैं हल अलिम तुम माफाल तुम भी यूसुफ तुम्हें पता है तुमने यूसुफ के साथ क्या किया और बिन्यामीन मेरे भाई के साथ क्या किया अब यूसुफ अलैहिस्सलाम खुल के बात कर रहे हैं क्योंकि अब मसला आगे है ना और फिर अजीब बात कह रहे हैं इज अंतुम जाहिलून चलो तुम ना वाकिफ थे इसलिए कर दिया ऐसा नहीं कहा, आ गए ना तुम मेरे पास, मैं बादशाह हूं, तुम्हें मारूंगा, तुमने मेरे साथ ऐसा किया, कुएं में डाल। आज होता तो थोड़ा सा अगर भाई बहन को तकलीफ दे दे या बहन भाई को, तो क्या कहते, मेरे जनाजे में भी नहीं आना, मेरे दरवाजे पर भी नहीं आना, कहते कि नहीं कहते? अल्लाह कुर्बान जाओ अंबिया अलैहिस्सलाम पर, दरवाजा भी नहीं खोलते, वो अंदर से देखते हैं कौन है, फिर दरवाजा बंद, खोलते ही नहीं है। और नबी अलैहिस्सलाम का जिगर तो देखो, हजरत यूसुफ कहा कुएं में डाल दिया और बिक गए, जेल में रहे, बाप से अलाहिदा रहे, फिर भी क्या कहे, चलो तुम ना वाकिफ थे, तुमसे गलती हो गई, कोई हर्ज नहीं। तो वो समझ गए सब के सब, कालो आइन करा यूसुफ, कहने लगे लगता है तुम ही यूसुफ हो, अब समझ गए तुम ही यूसुफ हो। अल्लाह अकबर, फरमाया हाँ, क्या कह रहे, काला अना यूसुफ, मैं यूसुफ हूं, मैं क्या हूं, यूसुफ हूं, ये मेरा भाई बिन्यामीन है। अब बात पूरी सामने आ गई, कद मन अल्लाहु अलैना, अल्लाह ने हम पर एहसान किया, कितनी मुसीबत, कितनी मुसीबत, फरमाया मुसीबत पर मुसीबत, कुएं में गए, जेल में गया, और फिर जेल में भी क्यों गया, बदनाम हुआ मैं, जेल में गया, और इतनी मुसीबतों के बाद 40 साल के बाद हम पर अल्लाह ने एहसान किया। आगे जो सबक दे रहे हैं हजरत यूसुफ अपने भाइयों को, इन्नहु मैयत्तकी वयस्बिर, जो दो काम करेगा, दो काम करेगा, अल्लाह उसको बहुत कुछ देगा। एक तकवा वाली जिंदगी, अल्लाह से डरेगा, गुनाहों से बचेगा, वयस्बिर, जब भी मुसीबत आ जाए सब्र करेगा। और मुसीबत की 3 किस्म मैंने पहले बताई थी, मुसीबत अल ताआ, मुसीबत अल इस्म, मुसीबत अल मुसीबा, आदमी को इताअत के ऊपर मुसीबत आती है। क्या मतलब, फजर में दिल चलता ही नहीं कि मैं उठूं और वुजू करूं ठंडे पानी से, ऐसे वक्त में इबादत के ऊपर सब्र करके उड़कर इबादत करता है, शैतान को भगाता है, कहा इसने सब्र किया, उड़ गया, इसको उसका सब्र का सवाब मिलेगा। एक रास्ते में लड़की मिल गई, मैं दिल चाहता है उसको देखूं, मेरा दिल चाहता है इससे बात करूं, इससे जिना करूं, मैं चोरी करूं, पैसे उठा लूं, मैं ये करूं, दिल चाहता है, लेकिन नहीं, मेरे अल्लाह ने मना किया, उससे अपने चेहरे को फेर लिया, फरमाया गुनाह के ऊपर तूने तकलीफ उठाई है, उस सब्र पर अल्लाह तुझे सवाब देगा। और तीसरा, मुसीबत आ जाए, बीमारी आ जाए, परेशानी आ जाए, किसी का इंतकाल, ऐसे वक्त में सब्र करे तो अल्लाह उस पर फिर सब्र का सवाब देता है। ऐसे लोगों के बारे में इन अल्लाह मअस्साबिरीन, सब्र वालों के साथ अल्लाह होता है, लेकिन इन मअल उसरी यूसरा, पहले तकलीफ आती है फिर अल्लाह आसानी कर देता है, उस पर अल्लाह एहसान करने वाले, नेकियां करने वालों की अजर अजर को अल्लाह जाया नहीं करता। कालू तल्लाही लकद आसरक, तो एक और कह दू, चलो ना कि छोड़ दू, कालू तल्लाही लकद, आखिरी दुआ पर कहने लगे, अल्लाह की कसम लकद आसरक अल्लाहु अलैना, अल्लाह पाक ने तहकीक के तुमको हम पर बुजुर्गी दे दी है, तुम बड़े बन गए माशाल्लाह, अल्लाह ने तुम्हें, वइन कुन्ना लखातीन, देखो अब फिर ये भी अपने मिस्टेक कबूल कर रहे हैं, वो औरतों ने तो कबूल किया ही था, और अजीज मिस्र की बीवी ने भी कबूल किया कि कसूर हमारा है, यूसुफ का नहीं, यहां भाइयों ने भी कबूल कर लिया कि हमारी गलती है, हमने भाई तुमको डाला था, माफ कर दीजिए, पर मैं नहीं, फिक्र नहीं करो, ला तसरीब अलैकुम अलयौम, डोंट वरी, टेक इट इजी, अल्लाह अकबर। क्या कह रहे, अजीज मिस्र है, जो चाहे कर सकता है, नहीं, ला तशरीब अलैकुम अल्यौम, जैसा कि मक्का के वक्त कहा था ना, नबी अलैहिस्सलाम दाखिल हुए उतनी पर, कैसे, ऐसा नहीं तुमने मुझे निकाल दिया था, काबा में जाने भी नहीं दिया था, ये किया वो किया, आज तुम सबको कत्ल कर दूंगा, नहीं, झुके कि आपकी दाढ़ी मुबारक ऊंटनी की कोहान से लग रही है, ऐसे दाखिल हो रहे आजिजी के साथ, आजिजी के साथ। कुछ साहबा ने कहा आज तुम्हारी खैर नहीं है, ओ साहब अबू सुफियान वगैरह ने आकर कहा अल्लाह के नबी आपके साहब ऐसे कर रहा, नहीं, अंतुम तुलका, आज तुम आजाद हो, ला तसरीब अलैकुम अल्यौम, यही लफ्ज कहा जो यूसुफ अलैहि सलाम ने कहा था, आज तुम्हारा कोई कसूर सब माफ है, कोई तुम्हारी पकड़ नहीं होगी, ये कह दिया। हजरते امام اعظم ابو حنیفہ ان کے بارے میں کوفہ میں مشہور تھا اس زمانے میں کہ جو امام ابو حنیفہ کو مار دے قتل کر دے، نعوذ باللہ، کیا کہہ رہے تھے اس زمانے، تم کو یہودی اور کرسچن کو قتل کرنے سے زیادہ ثواب ملے گا، جسے آپ کہتے ہیں کہ اگر اہل سنی سنت الجماعت کو قتل کر دو تو کافروں سے زیادہ ثواب ملے گا، ایسا کہتے ہیں امام ابو حنیفہ. لیکن جب دوسرے کسی نے حملہ کیا کوفہ کے اوپر، اس وقت امام ابو حنیفہ ان کے ساتھ تھے، یعنی بادشاہ کے ساتھ تھے، اس زمانے میں سارے کوفہ والے جن پر قتل واجب ہو چکا تھا، فتویٰ پوچھا امام صاحب سے، آپ کیا کہہ رہے ہیں؟ نے سب کو چھوڑ دو، لا تسلیم، چھوڑ دو چھوڑ دو، معاف کر دی. جو امام ابو حنیفہ کے قتل پر راضی تھے ان کے لیے اللہ اکبر، وہ امام ابو حنیفہ کہہ رہے نہیں، سب کو چھوڑ دو، ان کی کوئی پکڑ نہیں، ان کو چھوڑ دیا جائے. یہی بات انہوں نے آج کہہ دی کہ فرمایا آج تمہارا کوئی قصور نہیں، ہم نے تم کو معاف کر دیا. اور یہی حالت ہمارے نظام الدین اولیاء رحمت اللہ علیہ، سبحان اللہ، ان کی بھی تھی. مرید نے اگر کہا فلاں لوگ تمہاری برائی کرتے ہیں، فلاں تمہاری برائی کرتے ہیں، تو کیا ہوا پھر؟ ہم نے بھی ان کو مارا، ہم مرید کس کام کے تمہارے، ہم نے بھی ان کو مارا. مارا فرمایا نہیں، بہت خراب عمل کیا، انہوں نے راستے میں کانٹے ڈالے، تم نے بھی کانٹے ڈالے، تو اب جانے کا راستہ کہاں رہا؟ فرمایا انہوں نے کانٹے ڈالے، تم کو ان کانٹوں کو اٹھا کر صاف کر لینا چاہیے تھا تاکہ راستہ آسان ہو جاتا. یہ بات نظام الدین اولیاء رحمہ اللہ فرماتے، معلوم ہوتا ہے یہی اخلاق ہے، اخلاق رسول ہے، اخلاق انبیاء ہے. معاف کر دو، فگیو اینڈ فگیٹ، کیا کہہ رہے نبی علیہ السلام، فگیو اینڈ فگیٹ، معاف کرو بھول جاؤ، معاف کرو بھول جاؤ، ختم کرو بات. یہ تو چلتی ہے ایک مہینہ، دو مہینے، ایک سال، دس سال، بیس سال نکل جاتے ہیں، بات کرنے کے لیے تیار نہیں. میرے اللہ کے نبی کا فرمان مسلم شریف اٹھا کر دیکھو، فرمایا اللہ ہر منڈے کو، ہر جمعرات کو سب کے گناہ کو معاف کر دیتا ہے، سوائے ان لوگوں کے جن کی آپس میں بول چال نہیں ہے، ان کو اللہ معاف نہیں کرتا ہے. فرمایا فرشتوں سے کہتے ہیں اللہ، یہ صحیح حدیث ہے، فرما اللہ کہتے نبی، اللہ کہتے ہیں فرشتے انہیں معاف نہ کرو جب تک آپس میں بولنا شروع نہ کریں. اس حالت میں ہم اللہ کے پاس چلے جائیں گے کہ اللہ ہم سے ناراض رہے. آج کل یہ بہت آسان ہے کہ سامنے والے کو توڑنا، اسے بات نہ کرنا. چلو اللہ کے نبی کہتے ہیں وہ خراب ہے، تم خراب نہ بنو، وہ برا ہے، تم برا نہ بنو، وہ دل نہیں دیتا ہے تم دو، وہ محروم کرتا ہے تم دو، وہ سلام نہیں کرتا ہے تم سلام کرو، وہ بات نہیں کرتا ہے تم بات کرو، اس پر اللہ معاف کر دیتا ہے. یغفر اللہ لکم، کیا دعا دے دی؟ اللہ تمہاری مغفرت کرے اور ارحم الراحمین ہے. اب آگے بہت لمبے واقعہ ہے، وہ بھی ایک بات، حضرت یوسف کہہ رہے لاؤ میرا کرتا لے جاؤ، جاؤ میرے ابو کے چہرے پر ڈالو. یہی کرتا ہے جو خون والا کیا گیا، یہی کرتا ہے جو پیچھے سے کھینچا گیا، پھاڑ دیا گیا، یہی کرتا ہے جو آنکھوں میں روشنی لانے کا سبب بن رہا ہے. کیا انبیاء کا تبرک، برکتیں جائز ہے یا نہیں؟ اس پر سے انشاءاللہ بات کریں گے، چونکہ بات لمبی ہو جائے گی. کیا نبی علیہ الصلوۃ والسلام کی برکتیں جتنی رہی ہے صحابہ نے استعمال کیے کہ نہیں؟ لوگ آج کہہ رہے ہیں کہ برکت کوئی چیز نہیں، انشاءاللہ اس پر اگر زندگی باقی رہی آئندہ ہفتے اس کو سمجھائیں گے. وآخر دعوانا ان الحمدللہ رب العالمین، اللہم صلی علی سیدنا مولانا محمد النبی الامی وآلہ وبارک وسلم تسلیما، یا ارحم الراحمین، یا ذا الجلال والاکرام، یا حنان یا منان، یا بدیع السماوات والارض، یا اللہ ہمارے گناہوں کو معاف فرما لے، اللہ ہم پر رحم فرما لے، اللہ ہم سے راضی ہو جا، اللہ ہم سے راضی ہو جا. اے اللہ تیرے کلام کی محبت میں بیٹھے ہیں، تیرے قرآن کی محبت میں بیٹھے ہیں، اللہ تیرے قرآن کی برکت سے معاف فرما دے، اللہ رحم فرما دے، اللہ ہم سے راضی ہو جا، ہماری اس گیدرنگ کو قبول فرما دے، ہماری اس مجلس کو قبول فرما دے. اے اللہ ہماری اس مجلس کو جنت کا باغ بنا دے اللہ, جنت کا باغ بنا دے اللہ, جنت کا باغ بنا دے اللہ, ہدایت کا ذریعہ بنا دے اللہ, نجات کا ذریعہ بنا دے اللہ, ہمارے ہماری آل اولاد کے لیے, پوری امت کے لیے اللہ نجات و رحمت کا ذریعہ بنا دے, ہدایت کا ذریعہ بنا دے. اے اللہ ہمارے بولنے کو, سننے کو, عمل کرنے کو قبول فرما. اے اللہ ہم میں سچی پکی محبت رسول صلی اللہ علیہ وسلم عطا فرما دے, قرآن کی محبت دے دے. اے اللہ رجب کے ایک دن باقی, دو دن باقی ہے, برکت نصیب فرما. اے اللہ شعبان میں برکت نصیب فرما, شعبان میں برکت نصیب فرما. اے اللہ ہمیں محروم نہ فرما, نبی کی دعاؤں میں ہمیں شامل فرما, نبی صلی اللہ علیہ وسلم کی دعاؤں میں ہمیں شامل فرما. اور رمضان کا برکت والا مہینہ, مغفرت والا مہینہ, رحمت والا مہینہ, اے اللہ جہنم سے آزادی کا مہینہ ہمیں نصیب فرما, ہماری آل اولاد کو نصیب فرما, پوری امت کو نصیب فرما, اور امت پر اس مہینے سے, اس مہینے میں رحمتیں اٹھار دے. اے اللہ مغفرت کا اعلان فرما دے, جہنم سے اللہ تو آزاد فرما دے, ہماری اولادوں کو نیک بنا, ہمارے گھروں میں سکون نصیب فرما, آپس میں محبت مودت نصیب فرما, آپس میں محبت مودت نصیب فرما. جن کی اولاد بے نکاح ہے, اللہ بہترین جوڑا, نیک اور صالحین جوڑے نصیب فرما. جو جوڑ والے ہیں, آپس میں محبت مودت نصیب فرما. جو بے اولاد, اولاد صالح نصیب فرما. اے اللہ جو اولاد والے, ان کی اولادوں کو آنکھوں کی ٹھنڈک بنا. اے اللہ ہماری روزی روزگار میں برکت نصیب فرما. اللہ تیرے قرآن کی محبت میں لوگ دور دور سے آئے ہوئے ہیں اور بیٹھے ہوئے سن رہے ہیں, اے اللہ اس محبت کو تو قبول فرما دے, قدم قدم کو اے اللہ ہمارے لیے رحمت کا ذریعہ بنا دے, ہدایت کا ذریعہ بنا دے. اے اللہ مرتے دم تک تیرے دین کا کام کرنے کی ہمیں توفیق نصیب فرما, اخلاص نصیب فرما, للہیت نصیب فرما. اور جہاں جہاں ویب سائٹ کے ذریعے سے لوگ سن رہے ہیں, اللہ سب کے سننے کو قبول فرما. اے اللہ جو مانگا عطا فرما, نہ مانگ سکے وہ بھی عطا فرما. صلی اللہ تعالی علی خیر خلقہ سیدنا محمد و آلہ وصحبہ اجمعین.